अनि त्यहाँ जान अगाडि चाहिँ मन साथै तपाईँहरू धन्यवाद छ जसले मेरो लागि प्रार्थना गर्नुभयो. मेरो स्वर चाहिँ यो माइक्रोफोनको सहायताले म सानो स्वर गरेर बोल्दैछु, तर यसले सुन्दै हुनुहुन्छ है सबैले. राम्रो चिज छ यो माइक्रोफोन. पहिला चाहिँ मसँग उत्तरप्रदेश साथमा पठाउनुहोला, अनि उत्पत्तिमा जानु अगाडि चाहिँ उत्तरप्रदेश साथ. परमेश्वरको वचनप्रति हाम्रो मनोभाव कस्तो हुनुपर्छ हामी एउटा कुरा हेर्नेछौँ. हितोपदेश सातको दुई पद, मेरा आज्ञाहरू पालन गर र बाँच र मेरो व्यवस्था आफ्नो आँखाको नानीलाई चाहिँ जोगाइराख. आँखाको केलाई जस्तै जोगाइराख, आँखाको नानी जुन चाहिँ तपाईँको आँखामा हुन्छ. मैले तपाईँको आँखाको नानीलाई हेरेँ भने के देख्छु? त्यहाँ एउटा सानो नानी देख्छु, सानो मान्छे देख्छु, म आँखालाई देख्छु वास्तवमा है. त्यो आँखाको बिचको भागमा, अनि हिब्रू भाषामा चाहिँ आँखाको नानी भनेको चाहिँ आँखाको सानो मान्छे भन्ने खोजेको, जहाँ त्यो प्रतिबन्ध देखिन्छ त्यो भाग. अनि पल्टाउनु पर्दैन, तर सक्रिया दुईको आठमा चाहिँ लेखिएको छ कि परमेश्वरले इजरायललाई आफ्नो आँखाको नानी भन्नुभएको छ. त्यसको भने चाहिँ उहाँले त्यहाँ यसरी भन्नुभएको छ, जसले इजरायललाई छुन्छ त्यसले परमेश्वरको आँखाको नानीलाई छुन्छ भनेको छ. यसबाट हामी बुझ्छौँ कि परमेश्वरले इजरायललाई, अब्राहमबाट आएको यो जातिलाई आफ्नो आँखाको नानी जस्तै ठान्नुहुन्छ. आँखा चाहिँ एकदम संवेदनशील भाग हो. छुँदाखेरि दुख्छ, अनि जसले इजरायललाई छुन्छ अथवा दुःख दिन्छ त्यसले परमेश्वरलाई छुन्छ र दुःख दिन्छ. त्यसैले यहाँबाट देख्छौँ परमेश्वरले इजरायललाई एकदम वास्ता गर्नुहुन्छ भन्ने देख्छौँ, जसरी तपाईँले पनि आफ्नो आँखाको नानीलाई वास्ता गर्नुहुन्छ. त्यसरी नै हामीले परमेश्वरको वचनलाई हामीले प्रेम गर्नुपर्छ र वास्ता गर्नुपर्छ. यसलाई हामीले आफ्नो हृदयमा लुकाइराख्नुपर्छ. यसलाई चाहिँ बहुमूल्य सम्पत्तिको रूपमा यसलाई हामीले ठान्नुपर्छ. यसलाई यति महत्त्व दिनुपर्छ भन्ने यहाँ शिक्षक, यसलाई यति आदर दिनुपर्छ, अनि यसको कुनै पनि भागलाई हामीले चाहिँ हल्का ठान्नु हुँदैन. हामीले कुनै पनि भाग पढ्दाखेरि चाहिँ त्यसलाई त्यतिकै एउटा अर्को अर्थ लगाएर फ्याँक्नु हुँदैन. यसलाई पुरै वजन महत्त्व दिनुपर्छ. म प्रश्न सोध्न चाहन्छु, तपाईँ परमेश्वरको वचनलाई कतिको वास्ता गर्नुहुन्छ? आँखाको नानी जस्तै जोगाइराख भनेको छ परमेश्वरको वचनमा. अर्थात् यदि परमेश्वरले कुनै कुरा भन्नुभएको छ भने आफ्नो वचनमा के त्यो कुरा सुनेपछि, जस्तो कि सुन्नेछौँ आज भोलि, परमेश्वर जस्तो भन्नुभएको रहेछ भन्ने कुरा सुनेपछि के त्यो कुराले तपाईँको हृदयमा चाहिँ अब राज्य गर्छ कि गर्दैन, त्यसले चाहिँ अब तपाईँलाई चाहिँ मोड्छ कि मोड्दैन, जता मोड्नुपर्ने हो कि तपाईँले चाहिँ सुन्नुहुन्छ वचन अनि त्यसपछि चाहिँ ए थियो भनेको त खास त्यो अर्कै कुरा हो भनेर फ्याँकिदिने, वास्ता नगर्ने, अथवा विवाद गर्ने हो त्यहाँ भने छ, तर मेरो अवस्था यस्तो छ भनेर, अथवा आफैलाई चाहिँ कुनै हिसाबले तपाईँ चिप्लेर निस्किन खोज्ने, भाग्न खोज्ने, परमेश्वरले वचनले त भनेको छ तर तपाईँ भाग्न खोज्नुहुन्छ त्यहाँबाट, अथवा यसलाई चाहिँ एकातिर पन्छाइदिनुहुन्छ। विश्वास भनेको के हो? विश्वास भनेको चाहिँ जब एउटा व्यक्तिले आफूलाई चाहिँ परमेश्वरको वचनसँग चाहिँ जोड्छ, यहाँ चाहिँ आफ्नो जरा गाड्छ, आफ्नो जग बसाल्छ, यो विश्वास हो। अनि किनभने वचनले चाहिँ हामीलाई परमेश्वरसँग जोड्छ, विश्वासले आफूलाई परमेश्वरको वचनमा जोड्छ, वचनले हामीलाई परमेश्वरसँग जोड्छ। यदि हामी परमेश्वरको वचनसँग जोडिएका छैनौँ भने हामी परमेश्वरसँगै हामी जोडिएको छैनौँ, परमेश्वरबाट हामी चाहिँ आफ्नै सुरमा हिँडिरहेको छ यदि वचनसँग हामी जोडिएको छैनौँ भने। अनि वचन अनि विश्वास चाहिँ कसरी आउँछ? रोमी 10:17 अनुसार सुनाइद्वारा आउँछ, त्यो सुनाइ चाहिँ परमेश्वरको वचनद्वारा। त्यसैले आज र भोलि यो 6 क्लासहरूमा जब हामी सँगै मिलेर वचन पढ्छौँ अनि यहाँ भएको कुराहरू हामी मनन गर्छौँ, विचार गर्छौँ, यो वचनहरू चाहिँ तपाईँको हृदयमा छिर्न, भित्र छिर्न दिनुहोस्। वचनले चाहिँ तपाईँको हृदयभित्र एउटा बास गर्ने ठाउँ पाओस्, वासस्थान पाओस्। बाइबल चाहिँ तपाईँको हृदय चाहिँ बाइबलको घर बनोस्। अनि यो वचन बहुमूल्य होस्, झन्झन बहुमूल्य होस्, यहाँ सबै कि तपाईँको आँखाको नानी जस्तै होस्। मेरो प्रार्थना यही हो तपाईँको, परमेश्वरको वचन चाहिँ तपाईँको हाम्रो आँखाको नानी जस्तै हो, माया गर्नु जगेर। अब हामीले चाहिँ हुन्छ प्रार्थना गरेर अब राम्रो जीवनमा अगाडि बढ्नेछौँ। हुन्छ, यहाँ परमेश्वर पिता सहायता गर्नुहोस्, तपाईँको वचन हाम्रो आँखाको नानी जस्तै माया गर्न, वास्तव गर्न, मूल्यवान ठान्न, जगै राख्न हामीलाई सहायता गर्नुहोस्। एकैसित बोल्नुहोस्, एकैकोलाई धन्यवाद छ, अनि तपाईँ हाम्रो बिचमा हुनुहुन्छ, उनको जिउँदो वचन हामीलाई दिनुभएको छ, सित बोल्नुहोस् पिता, आशिष दिनुहोस्, बचाउनुहोस् जो हराएका छन्, जागृत गराउनुहोस् जस हराएका छन्, बलियो बनाउनुहोस् प्रभु हरेकलाई, तपाईँको इच्छा खोज्नेहरूलाई साथ दिनुहोस् प्रभु यीशुको नाममा। हामी यो आवाज अलि तपाईँलाई कस्तो भइरहेको छ, अलिकति अर्कै खालको आवाज बनाउने हो कि? हुन त मेरो स्वर हो जस्तो आवाज छ त्यस्तै आउने हो, त्यही पनि यो मेसिनले अलिकति के अचम्मको काम गर्नेछ कि यहाँ प्रज्वल भाइलाई। ल अब हामीले चाहिँ एकैचोटिहरू उत्पत्ति 12 अध्यायमा जाउँ, उत्पत्ति 12 अनि ट्रबल चाहियो कि के चाहिएको, उत्पत्ति 12 धेरै हाइजनहरू। हामीले चाहिँ अब्राहमको विश्वासको हिँडाइलाई हेर्दै आएका छौँ अनि उत्पत्ति 12 अब्राहमले विश्वासद्वारा परमेश्वरको बोलावटको आज्ञा माने, आफ्नो देश छोड्यो, आफ्नो कुटुम्बलाई छोड्यो, आफ्नो बुवाको घर छोड्यो अनि ऊ एउटा निस्क्यो त्यो ठाउँमा जान, जुन देश उसले देखेको पनि थिएन तर परमेश्वरले दिन्छु भन्नुभएको थियो। ऊ कनान देशमा जब आइपुग्यो उसको उमेर कति थियो? उसको उमेर चाहिँ 75 थियो। विश्वासद्वारा ऊ चाहिँ अब कनानको भूमिमा चाहिँ बसोबासो गर्न थाल्यो, पालहरूमा ऊ परदेशी चाहिँ बस्न थाल्यो अनि विशेष ऊ बेथेल भन्ने ठाउँमा आएर बस्यो। बेथेल भनेको हिब्रूमा परमेश्वरको घर, परमेश्वरको नाम पुकार्न थाल्यो त्यहाँ आएर। अनि उसले विश्वास गरे कि एक दिन परमेश्वरले मेरो वंशलाई यो भूमि दिनुहुनेछ, जुन वंश एक दिन एउटा महान जाति बन्नेछ। हुन त त्यो बेलामा अब्राहम र उसको श्रीमती साराईको एउटा पनि सन्तान थिएन। अनि केही समयपछि अनिकाल पर्यो, अनि उसको विश्वास अलिअलि ढलपल भयो र ऊ चाहिँ कहाँ गयो, मिश्र देशमा चाहिँ गयो। अनि याद गर्नुहोस् कति समस्या आइपऱ्यो त्यहाँ गएर। साराईको विषयमा झुट बोले उसले, यो मेरो बहिनी हो भनेर। त्यसपछि त्यहाँ हागारलाई ल्याइयो साराईको दासीको रूपमा, अनि नराम्रो असर पर्यो भतिजो लुतलाई। ऊ चाहिँ समस्या पर्दाखेरि त संसारतिर जानु हुँदो रहेछ भन्ने खालको कुरा उसले चाहिँ लियो। तैपनि परमेश्वरले चाहिँ रक्षा गर्नुभयो र फर्काएर ल्याउनु भयो। फेरि बेथेलमै आएर परमेश्वरलाई आराधना गरे, परमेश्वर घरमा आएर फेरि उसको पाल त्यहाँ टाँग्यो, फेरि उसको बेदी त्यहाँ निर्माण गर्यो। ऊ चाहिँ फेरि एउटा उपासक र परदेशीको रूपमा जिरह्यो। अनि क्रिस्चियन जीवन चाहिँ एउटा उपासक र परदेशी जीवन हो। विश्वासै साथ हामी जिउनुपर्छ, समस्यामा हामी संसार र मिश्र देशमा लाग्नु हुँदैन। हामीले त्यो अध्ययन गर्यौँ। तर विश्वासद्वारा अब्राहमले के गर्यो भने, जब उसको भतिजोबाट छुट्टिनु पर्दा, त्यो चाहिँ 13 अध्यायमा, उसले चाहिँ लोतलाई नै रोज्न दियो पहिलो मौका। यो विश्वास गर्दै परमेश्वरले मलाई दिनुहुन्छ, म आफै नै यहाँ मेरो आफ्नो बल, मेरो आफ्नै शक्ति र भक्तिले यो पाउने होइन, यो चाहिँ म परमेश्वरमा भरोसा गरेर पाउनुपर्छ भनेर यसरी विश्वास गरेँ। अनि ऊ चाहिँ माम्रेको त्यो बेसीमा बस्न थाल्यो, जसलाई चाहिँ हेब्रोन भनिन्छ। अनि उत्पत्ति 15 अध्यायमा यसो पढ्नुहोस्, केही वर्ष बित्यो, उसलाई केही शङ्काहरू भइरहेको छ। एक रात परमेश्वर उसका देखा पर्नुहुन्छ र भन्नुहुन्छ, तिम्रो सन्तानहरू चाहिँ आकाशको ताराहरू जस्तै हुनेछ। यो सुनेपछि उसको ढलपल भइरहेको विश्वास एक्कासी फेरि ठिकमा आउँछ। उसले विश्वास गर्छ अनि उसको विश्वास परमेश्वरले उसको लागि धार्मिकता गर्नुहुन्छ। अनि 16 अध्यायमा चाहिँ केही वर्ष बितेको छ, ऊ अब 85 वर्ष पुगेको छ, अनि उसको विश्वास फेरि ढलपल भएको छ। अनि उसले चाहिँ आफ्नो पत्नीको दासी हगारलाई चाहिँ उपपत्नीको रूपमा त्यहाँ लिने घर सल्लाह हुन्छ, अनि इस्माएल जन्मिन्छ। तर है, तर 14 वर्षसम्म अब्राहमसँग परमेश्वरको कुनै पनि नयाँ कुरा आउँदैन, परमेश्वर उसँग बोल्नुहुन्न 14 वर्ष। 17 अध्यायमा हामी पढ्छौँ, त्यहाँ चाहिँ अब 900 वर्ष पुगेको छ, अनि परमेश्वर देखा पर्नुहुन्छ र भन्नुहुन्छ कि साराईले अब 1 वर्षमा छोरा जन्माउँछ, अनि उनीहरूको नाम बदलिदिनुहुन्छ। अब्राहमलाई अब्राहम भनेको उच्च पिताबाट धेरै जातिको पिता, साराईलाई सारा, अनि सारा भनेको चाहिँ राजकुमारी। सुरुमा उनीहरू विश्वास गर्नलाई अलिकति हिचकिचाएको देखिन्छ, तर छिट्टै दुवैले विश्वास गर्छन्। यद्यपि असम्भव थियो उनीहरूले सन्तान जन्माउने अवस्था थिएन, अनि परमेश्वरले खतनाको चिन्ह पनि दिनुहुन्छ 17 अध्यायमा, अनि हामीले त्यसको अध्ययन धेरै गरेको छैनौँ। तर टिप्नु भन्छ, रोमीचारको 11मा चाहिँ खतना चाहिँ के हो भनेको छ भने, त्यो चाहिँ विश्वासबाट आउने धार्मिकताको चिन्ह हो भनेको छ, विश्वासबाट आउने धार्मिकताको चिन्ह। किनभने खतना नभइकन नै अब्राहमले विश्वास गरेका थिए, ताकि अरूहरू पनि विश्वास गर्नेहरूले पनि उसले जस्तै धार्मिकता पाओस् भनेर। जे होस् 18 र 19 अध्यायमा त्यसपछि चाहिँ हामी केमा आइपुग्छौँ भने सदोम र गोमोराको विनाश, जहाँ चाहिँ एकदम ठुलो चेतावनी हो। कसलाई चेतावनी हो? यो चाहिँ शारीरिक विश्वासीहरूलाई चेतावनी हो, साथै विश्वास नगर्नेहरूलाई पनि चेतावनी हो। परमेश्वरले दण्ड दिनुहुन्छ र विश्वास गर्नेहरूलाई चाहिँ के चेतावनी हो भने चाहिँ लोत जस्तै विश्वासद्वारा जिउनुको सट्टामा आँखाले हेरेर शरीर अनुसार जिउनेहरूले चाहिँ सबै गुमाउनेछ भन्ने चेतावनी हो, किनभने लोतको सबै नाश छ। अनि पहिलो कुरो थियो 3 अध्यायमा काठ घाँस पराल आगोले जले जस्तै उसको पनि सबै कुरा नाश भयो। मुक्ति हामीले गुमाउँछ भनेर सिकाएको होइन, तर विश्वासीले इनामहरू चाहिँ गुमाउन सक्छ भन्ने सिकाएको। अनि लोत चाहिँ आगोले बाँचे जस्तै गरी बाँच्यो आगोद्वारा। त्यसपछि उत्पत्ति 20 र 21 अध्याय पनि हामीले अध्ययन गरेका छौँ। 20 अध्यायमा चाहिँ अब्राहम हेब्रोनबाट सरेर बेरसिबा दक्षिणमा सर्छन्। हेब्रोनमा धेरै वर्ष बसे र त्यहाँ अब बेरसिबामा सरेका छन्। सदोमको मनको विनाशको घटनापछि अलिक पर गएको छ दक्षिणतिर, जहाँबाट सदोमको मन देख्न पनि सकिँदैन। अनि उत्पत्ति 21 अध्यायमा चाहिँ बेरसिबामा आएर चाहिँ इसहाक जन्मिन्छ। अब्राहम 100 वर्ष पुगेको छ, सारा चाहिँ 90 वर्ष। अनि हामीले चाहिँ यसरी 12 देखि 21 चाहिँ विभिन्न विश्वासको पाठहरू हेऱ्यौँ। अनि सबै सान्सो विश्वासीहरू चाहिँ अब्राहमको विश्वासको पाइलामा हिँड्नुपर्छ अथवा हिँड्छन् भनेर पनि बताएको छ रोमी 4:11। अनि त्यसरी अब्राहमको पाइलामा विश्वासमा जिउनेहरू आशिषित पनि हुन्छ भनेर पनि सिकाएको छ, त्यो चाहिँ गलाती 3:8। तर हाम्रो अध्ययन चाहिँ आज चाहिँ उत्पत्ति 22 हो, त्यसैले 22 उत्पत्तिमा आइपुगेर चाहिँ अब इसहाक चाहिँ हाम्रो दृष्टिमा राखिएको छ। इसहाकको छोरालाई, एउटा जवान छ, अब बुवाको प्रिय छोरा छ, अनि ऊ चाहिँ परमेश्वरको प्रिय पुत्र येशु ख्रिस्टको सुन्दर तस्विर हो। अनि सम्पूर्ण पवित्र शास्त्र नै हाम्रो प्रभु येशु ख्रिस्टको बारेमा तस्विर हो, अथवा बाइबलको विषय नै उहाँ हो। तर कुनै कुनै खण्डहरूमा चाहिँ ज्यादै स्पष्ट साथ प्रभु येशुलाई चाहिँ प्रस्तुत गरेको छ। अनि उत्पत्ति 22 चाहिँ त्यस्तो अध्याय हो, त्यसैले हामी बिस्तारै अध्ययन गर्नेछौँ अनि अलिकति समय लगाएर प्रभु इच्छामा। अब के गर्नेछौँ भने हामी उत्पत्ति 22 तपाईँहरूले सब पढिसक्नुभयो घरमा, त्यसैले म चाहिँ अहिले पुरै खण्ड पढ्नुको सट्टामा म चाहिँ पहिलो 3 पद पढ्नेछु अनि त्यसपछि हामी अगाडि बढ्नेछौँ। 22:1 अनि यस्तो भयो, यी कुराहरू पछि परमेश्वरले अब्राहमलाई जाँच्नु भयो र उनलाई भन्नुभयो, हे अब्राहम। अनि उनले भने, हेर्नुहोस् म यहाँ छु। अनि उहाँले भन्नुभयो, तिम्रो छोरा, तिम्रो एकमात्र छोरा इसहाकलाई ल्याऊ, जसलाई तिमी प्रेम गर्छौ, र मोरिया देशमा जाऊ, अनि त्यहाँ ती पहाडहरूमध्ये एउटामा जो म तिमीलाई बताउने छु उसलाई होम बलिको रूपमा चढाऊ। तब अब्राहम एका बिहानै उठे र आफ्नो गदामा काठी कसे, अनि उनले आफ्नो जवानहरूमध्ये 2 र आफ्नो छोरा इसहाकलाई आफ्नो साथमा लिए, अनि होम बलिका निम्ति दाउरा चिरे र उठे, अनि परमेश्वरले उनलाई बताउनु भएको ठाउँतिर हिँडे। सबभन्दा पहिला यहाँ कुरा के बताएको छ भने, अनि यस्तो भयो यी कुराहरू पछि यो भयो भने चाहिँ, यी कुराहरू पछि यो भयो, के भयो? परमेश्वरले अब्राहमलाई जाँच्नु भयो, एकदम ठुलो जाँच गर्नुभयो, भयङ्कर कडा जाँच गर्नुभयो। यो जाँच चाहिँ यी कुराहरू पछि आयो भनेर बताएको छ। प्रश्न उठ्छ, ती कुराहरू पछि भन्न खोज्नु भएको परमेश्वरले. अब अब्राहमले चाहिँ यसो विचार गर्नु, अब्राहमले के गरेको थियो? परमेश्वरको आज्ञा पालन गर्ने र परमेश्वरको बोलावट अनुसार विश्वासका साथ हिँड्ने क्रममा सबभन्दा पहिला चाहिँ उसले आफ्नो सबै आफ्नो नाता गोताहरूको बन्धनलाई छोडेर ऊ चाहिँ हिँडेको थियो. अनि उसले त्यो पीडा उसले भोगेको थियो आफ्नै परिवार, आफ्नै घरकाहरू, आफ्नै नजिककाहरू, आफ्नै नाता गोताहरूलाई चाहिँ उसले पिठी फर्काएर हिँड्दाखेरि उसलाई त्यो पनि उसलाई एउटा जाँच थियो, वास्तवमा जाँच थियो. त्यसपछि के भयो? उसले चाहिँ आफ्नो पुर्ख्यौली घरलाई पनि छोड्यो, उरबाट उखड्यो 11 अध्याय. त्यसपछि उसको बुवाको घर छोड्यो हारानमा, यो त सिरियामा 12 अध्यायमा. त्यसपछि उसको भतिजो लुतबाट छुट्यो 13 अध्यायमा. अनि त्यसपछि 21 अध्यायमा आएर उसको आफ्नो अब उपपत्नी भनौँ, पत्नी भनौँ हागार, र उसको कोखबाट जन्मेको इस्माएलबाट पनि छुट्टिनु पर्यो. अनि त्यो पनि उसको लागि पीडा नै थियो. अब चाहिँ आएर उसले आफ्नै छोरा इसहाकलाई उसले बलिदान दिनु परेको छ. यसबाट हामी के सिक्छौँ भने परमेश्वरले हामीलाई ठुलो जाँच दिनुभन्दा अगाडि उहाँले सानो सानो जाँचहरू दिनुहुन्छ. म सोध्न चाहन्छु कि हाम्रो सानो सानो परीक्षाहरूमा हामी सिक्दैछौँ? यदि हामी सानो सानो जाँच, परमेश्वरले हाम्रो विश्वासको जाँच गर्नुहुँदाखेरि हामी त्यसलाई पार गर्न सक्यौँ भने त्योभन्दा ठुलो जाँचको लागि हामी तयार हुन्छौँ. के तपाईँ अझ ठुलो जाँचहरूको लागि तयार हुनु भएको छ? यो गएको साल तपाईँ के कस्ता परीक्षाहरू भएर जानुभयो? अनि अब योभन्दा पनि ठुलो जाँचहरू दिनुभयो भने म क्लास चढ्छु भन्ने तपाईँको छ. 1 क्लास 2 क्लास 3 क्लास, अब म एसएलसी दिन्छु, अब म चाहिँ फर्स्ट इयर सेकेन्ड इयर. पहिल्यै जाँच तपाईँ पास भएको छैन भने कहाँबाट तपाईँ ठुलो जाँच सामना गर्न सक्नुहुन्छ? सानो सानो जाँचबाट परमेश्वरले सिकाउन चाहनुहुन्छ. कति क्लासको आत्मिक क्लासको जाँच दिन तयार हुनुहुन्छ? परमेश्वरले अय्युबलाई ठुलो जाँच दिनुभयो. किन दिन सक्नुभयो? किनभने अय्युबलाई परमेश्वरले भरोसा गर्न सक्नुहुन्थ्यो, यो जाँच पास हुन्छ, शैतानलाई म चाहिँ देखाएर छोड्छु. के त्यस्तो भरोसा तपाईँले गर्न सक्नुहुन्छ परमेश्वरले? अब सानो सानोमा तपाईँ सिक्नुहोस् अनि अझ ठुलोमा तपाईँले परमेश्वरको महिमा गर्न सक्नुहुन्छ. अर्को कुरा हामी के सिक्छौँ भने परमेश्वरले हामीले सहन सक्नेभन्दा बढी परीक्षा हामीलाई दिनुहुन्न. पहिलो कुरन्थी दसमा एकचोटि पढ्नु. हामीलाई धेरै मद्दत हुने पदहरू छ परीक्षाको स्वभावमा. यहाँ लेखेको छ, पाप मानिसमाथि आइपर्ने किसिमको परीक्षा बाहेक अरू परीक्षा तिमीहरूमाथि आइपरेको छैन, तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ जसले तिमीहरूलाई तिमीहरूको शक्तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुने छैन, तर तिमीहरूले सहन सक भनेर परीक्षाको साथसाथमा उम्किने बाटो पनि बनाउनुहुनेछ. के तपाईँ परीक्षामा हुनुहुन्छ? म निश्चित भन्न सक्छु तपाईँले सहन सक्नेभन्दा बढी चाहिँ छैन, परमेश्वर विश्वासी पनि हुनुहुन्छ. म निश्चित भन्न सक्छु तपाईँलाई त्यहाँ उम्किने बाटो पनि उहाँले दिनुहुन्छ. धैर्य गर्नुहोस्, नआत्तिनुहोस्, शारीरिक निर्णय नगर्नुहोस्. अर्को कुरा हामी के सिक्छौँ भने परीक्षा भन्ने कुरामा चाहिँ शैतानले चाहिँ हामीले पाप गरेको चाहन्छ। अयो परमेश्वरलाई श्राप देऊ त्यस्तो चाहन्छ। तर परमेश्वरले चाहिँ परीक्षामा चाहिँ हामीलाई विकास गर्न चाहन्छ, उहाँको पुत्र जस्तो बनाउन चाहन्छ, हाम्रो आत्मिक मांसपेशीहरूलाई अभ्यास गराउन चाहन्छ, अझ ठुलो जिम्मेवारीहरूको लागि हामीलाई योग्य बनाउन चाहनुहुन्छ। शैतान चाहिँ हामी फेल भएको चाहन्छ, परमेश्वर चाहिँ हामी सफल भएको चाहनुहुन्छ, अनि हामी क्लास चढेको चाहनुहुन्छ। मानव शैतानले चाहिँ हामीभित्र भएको पाप स्वभावको सबभन्दा नराम्रो कुरा निस्कोस् भन्ने चाहन्छ, परमेश्वरले चाहिँ हामीभित्रको सबभन्दा असल कुराहरू निस्कोस् र उहाँको महिमाको लागि त्यो देखियोस् भन्ने चाहनुहुन्छ। त्यसैले फर्केर जाउँ यी कुराहरू पछि भन्नाले चाहिँ अब्राहमले सामना गरिसकेको सुरुको परीक्षाहरू पछि यो ठुलो परीक्षा द्वारा परमेश्वरले अब्राहमलाई जाँच्नु भन्ने एउटा कुरा बुझ्छ। तर अर्को यो हुनसक्छ यी कुराहरू पछि भन्नाले चाहिँ बिस र एक्काइस अध्याय विशेष गरीको कुरा हुनसक्छ, ऊ बेरसेबा आएपछिको कुरा। बेरसेबामा एकदम शान्त छ, केही समय भइसक्यो हगार र इस्माएललाई बिदा दिएको, त्यो घाउ पनि निको भइसक्यो, अनि त्यहाँ पलस्तीहरू जो छन् उनीहरूसित पनि राम्रो सम्झौता भएको छ, कुनै आक्रमणको डर छैन, उसको इनार त्यहाँ लुटेर लैजाला भन्ने फिक्र छैन जस्तो हुन्थ्यो बेला, त्यहाँ शान्ति छ। इसहाक अब जवान भइसक्यो, अब्राहम कति खुसी छ उसको जवान छोरा इसहाक, बुढेसकालमा उसको प्रतिज्ञाको छोरो, कति वर्ष पर्खेको छोरो, एउटा आज्ञाकारी छोरो छ फेरि इसा कति नै, अनि अब्राहमको हृदयलाई एकदम खुसी पार्ने कुरो छ। अनि यसो हेर्दाखेरि अब के नै होला अब त सकियो सबै, अब होइन जे जे हुनुपर्ने भइसक्यो अब जीवन, अब यतिकै अब रिटायर्ड लाइफ अब विश्राम मात्र छ सायद सोचेको हुनसक्छ अब्राहमले। एक्कासी सोच्दै नसोचेको बेलामा परमेश्वर उसँग बात गर्नुहुन्छ, अनि ऊ तयार छ, हजुर म यहाँ छु। जहिले पनि परमेश्वरले उसलाई बोल्नु हुँदाखेरि आफ्नो प्रतिज्ञाहरू दिनुहुन्थ्यो, त्यो प्रतिज्ञालाई अझ समर्थन गर्नुहुन्थ्यो, त्यसलाई अझ बयान गर्नुहुन्थ्यो, सायद अब्राहम अझ अब के परमेश्वरले मलाई भन्नुहुन्छ भनेर आशा गरिरहेको हुन सक्छ। तर उसले सोच्दै नसोचेको कुरा सुन्नुपर्ने हुन्छ। पहिला परमेश्वरले उसलाई यो दिन्छु त्यो दिन्छु यो गरिदिन्छु भन्नुहुन्थ्यो, तर यसपालि त परमेश्वरले उसलाई दिने कुरा होइन उसबाट माग्ने कुरा पो गर्नुहुन्छ। अनि त्यसमा पनि उसले चाहिँ के सुन्नुपर्छ भने परमेश्वरले उसित चाहिँ उसको सबभन्दा प्यारो सबभन्दा उसको लागि बहुमूल्य कुरा माग्नुहुन्छ, जुन चाहिँ उसको छोरा इसहाक, त्यो पनि होम बलि चढाउनलाई, अर्थात् इसहाक मर्नुपर्छ। अब अब्राहमको लागि यो चाहिँ ठुलो जाँच थियो, सबभन्दा ठुलो जाँच थियो। तपाईँको जीवनमा अहिलेसम्म जे जे जाँचहरू आए गए, तपाईँको जीवनमा कुनै पनि घडी तपाईँले सोच्नु नसकेको घडी ठुलो परीक्षा आउन सक्छ, अनि तपाईँ तयार हुनुहुन्छ? काठमाडौँमा विश्वास बुढाथोकी 22-23 वर्षको उमेरमा 81 भाइको जीवनमा चाहिँ क्यान्सर देखा पर्यो जवान उमेरमा। त्यो भाइ मैले जसले सुनिरहेको छु कुराहरू एउटा खबरहरू, यो परीक्षामा एकदम स्थिर छ, ऊ चाहिँ परमेश्वरमा भरोसा गरिरहेको छ, परमेश्वरमा धन्यवादी छ। हामी सानो सानो जाँचहरू फेल हुँदैन, न त ठुलो जाँच हामी कसरी सामना गर्ने। यर्मियालाई परमेश्वरले भन्नुभयो, यर्मिया तिमी चाहिँ दौडिनेहरूसँग दौडिन सक्दैनौ भने घोडचढीहरूसँग कसरी दौडिन्छ तिमी? यसरी उत्पत्ति 22 अध्याय सुरु हुन्छ। अब जाऊँ 22 अध्यायको 2 पदलाई फेरि पढौँ। के भनेको छ? अनि उहाँले भन्नुभयो, तिम्रो छोरा, तिम्रो एकमात्र छोरा इसहाकलाई ल्याऊ, जसलाई तिमी प्रेम गर्छौ, र मोरिया देशमा जाऊ, अनि त्यहाँ ती पहाडहरूमध्ये एउटामा जो म तिमीलाई बताउनेछु उसलाई होमबलीको रूपमा चढाऊ। परमेश्वरले अब्राहमलाई उसको छोरा होमबलीको रूपमा चढाउनलाई भन्नुभयो। अब यो आज्ञा चाहिँ उसको लागि ठुलो परीक्षा भयो। प्रश्न उठ्छ, यो के को परीक्षा थियो? के जाँच्दै हुनुहुन्थ्यो परमेश्वरले? अब चारवटा कुरा भन्न सकिन्छ। परमेश्वरले अब्राहमको प्रेमलाई जाँच्दै हुनुहुन्थ्यो, अब्राहमको आज्ञा पालन जाँच्दै हुनुहुन्थ्यो, अब्राहमको विश्वास जाँच्दै हुनुहुन्थ्यो, र अब्राहम परमेश्वरको आदर कति गर्छ जाँच्दै हुनुहुन्थ्यो। अब यो चारवटै कुरा वास्तवमा सबै सम्बन्धित कुरा हो, खालि मैले चार चारवटा कुरामा भन्न सकिन्छ त्यो कुरा देख्नेछ हाम्रो खण्डमा। अनि हामी जाँदाखेरि कहिले एउटा कहिले अर्कोलाई हामीले चाहिँ छुनेछौँ। अब यहाँ परमेश्वरले तोकेर भन्नुहुन्छ, तिम्रो छोराले, तिम्रो एउटै मात्र छोरा, अनि त्यो वाक्यांश चाहिँ तिन पटक दोहोरिएको छ, तिम्रो एकमात्र छोरा इसहाक, जसलाई तिमी के गर्छौ? प्रेम गर्छौ। अब यहाँ आएर चाहिँ बाइबलमा सबैभन्दा पहिलो पटक प्रेम भन्ने शब्द हामी पाउँछौँ। अहिलेसम्म परमेश्वरले प्रेम भन्ने शब्द प्रयोग गर्नु भएको छैन 22 अध्यायमा, 21 अध्यायमा, यहाँ आएर चाहिँ यो शब्द हामी पाउँछौँ। अनि सन्दर्भ हेर्दाखेरि चाहिँ यहाँ चाहिँ एउटा बुवाले आफ्नो छोराप्रतिको प्रेमको सन्दर्भ छ, श्रीमान श्रीमतीको प्रेमको सन्दर्भ छैन, दाजुभाइको प्रेमको कुरा पनि छैन, आफ्नो बच्चालाई प्रेम गर्ने कुरा पनि छैन, आफ्नो देशलाई प्रेम गर्ने कुरा पनि छैन, तर एउटा बुवाले आफ्नो छोरालाई गर्ने प्रेमलाई चाहिँ परमेश्वरले यो शब्द प्रेम प्रयोग गर्दाखेरि चाहिँ त्यो सन्दर्भमा चाहिँ प्रयोग गर्नुहुन्छ। यस्तो बुवा जसले यति प्रेम गर्छ आफ्नो छोरालाई, तै पनि आफ्नो छोरालाई होमबली चढाउन पनि पछि हट्दैन, त्यस्तो खालको बुवाले गरेको आफ्नो छोराप्रतिको प्रेम। त्यसैले बाइबलभरिमा चाहिँ प्रेम भन्ने कुरा बताउँदाखेरि चाहिँ परमेश्वरले यस्तो सन्दर्भमा बताउनुहुन्छ। जब महत्त्वपूर्ण शब्दहरू पहिलोपटक बाइबलमा प्रयोग हुन्छ, त्यो सन्दर्भलाई राम्रोसँग हेर्नुपर्छ र सक्दो सिक्न खोज्नुपर्छ, किनभने परमेश्वरले त्यो चाहिँ संजोगमा पहिलोचोटि यहाँ प्रयोग गर्नुभएको होइन, यो चाहिँ उहाँको डिजाइनै हो, यो सम्पूर्ण बाइबल उहाँको रचना हो। त्यसैले उहाँले जे जे गर्नुहुन्छ यो बाइबल लेख्दाखेरि पहिलोपटक प्रयोग हुने ठाउँ चाहिँ महत्त्वपूर्ण छ। बाइबलको अर्थ खोल्दाखेरि चाहिँ शब्दको पहिलो उल्लेख भन्ने एउटा नियम छ, पहिलो उल्लेखको नियम। अनि पहिलो उल्लेखको नियम अन्तर्गत चाहिँ जब त्यो महत्त्वपूर्ण शब्द हामी भेट्छौँ, त्यहाँ चाहिँ त्यो शब्द परमेश्वरको यहाँ सोचाइमा चाहिँ के हो त्यो खुलाउनुहुन्छ, अनि त्यसपछि सबै कुरा चाहिँ त्यसैले रङ्ग्याउँछ। हामीले उत्पत्ति 15 अध्यायमा चाहिँ पहिलो पटक शब्द प्रयोग भएको देखेको थियो विश्वास पहिलो पटक थियो एकदम महत्त्वपूर्ण छ 15 अध्यायमा थियो अनि त्यहाँ त्यो अध्ययन गरे धार्मिकता पहिलो पटक नै प्रयोग गरे त्यो पनि हामीले अध्ययन गरे वचन भन्ने शब्द त्यही अध्ययन गरे सुन्नुहोस् है परमेश्वरको रचनामा वचन विश्वास धार्मिकता सम्बन्धित कुरा पहिलो पटक प्रयोग भएको त्यो चाहिँ 15 अध्यायमा थियो अस्ति नै हामीले अध्ययन गऱ्यौँ यहाँ चाहिँ अब प्रेम भन्ने शब्द पहिलोचोटि प्रयोग भएको छ त्यसैले एकदम स्पष्ट नै हामीलाई शङ्कै छैन परमेश्वरले के भन्न खोज्नुहुन्छ भने परमेश्वर पिताले आफ्नो पुत्रलाई गर्नुभएको प्रेम नै प्रेम भन्ने कुराको जग हो प्रेम भन्ने के हो प्रेम भनेको के हो परिभाषा हामीले कहाँबाट लिन्छौँ पिताले पुत्रलाई प्रेम गर्नु त्यो नै प्रेम त्यहाँबाट सुरु हुन्छ प्रेम भन्ने कुरा बुझ्नु त्यसैले पुरानो नियम चाहिँ तस्बिरहरूले भरिएको छ ख्रिस्टको पिताको मण्डलीको विश्वासीको अनि थुप्रै सत्यताहरूको तस्बिर चाहिँ हामीले पुरानो नियममा पाउँछौँ अनि यो तस्बिर चाहिँ छाया हो तस्बिर भनेको छाया हो जब फोटो हेर्छौँ हामी छायालाई हेरिरहेछौँ वास्तविकता त होइन तर जब नयाँ नियममा जान्छौँ नयाँ नियममा चाहिँ हामी वास्तविकता हेर्न थाल्छौँ पुरानो नियममा चाहिँ तस्बिरहरू हेरिरहेछौँ प्रभु येशू ख्रीष्टको नयाँ नियममा चाहिँ वास्तविक रूपमा उहाँलाई देख्न थाल्छौँ जस्तो कि नयाँ नियममा प्रभु येशूलाई देखाउने चाहिँ सबभन्दा सुरुको चाहिँ चारवटा पुस्तकहरू छ मत्ती मर्कुस लुका यूहन्ना अनि जब नयाँ नियममा जान्छौँ अनि त्यहाँ पनि खोजौँ सबभन्दा पहिला प्रेम भन्ने शब्द कहाँ प्रयोग भएको छ पढौँ मत्ती 3:17 मत्ती 3:17 प्रभु येशू ख्रीष्ट एक जवान हुनुभएको छ 30 वर्ष पुग्नु भएको छ अनि उहाँको बप्तिस्माको घटना हो यो अनि जब उहाँ पानीबाट निस्किनु भयो हुँदाखेरि त्यहाँ पिताले स्वर्गबाट नै बोल्नुहुन्छ अनि यो हामी यहाँ पढ्छौँ मत्ती 3:17 अनि हेर स्वर्गबाट एउटा आवाज आयो जसले भन्यो यिनी मेरा प्रिय पुत्र हुन् जससँग म अत्यन्तै प्रसन्न छु त्यसैले के देख्छौँ नयाँ नियममा पनि प्रेम भन्ने शब्द पहिलोचोटि प्रयोग गर्दाखेरि फेरि पिताको पुत्रप्रतिको प्रेम देख्छौँ मेरो प्रिय पुत्र मैले प्रेम गर्ने पुत्र मेरो प्यारो छोरा जससँग म अत्यन्तै खुसी छु त्यसपछि मत्ती मर्कुसमा जाँदा के पाउँछ मर्कुसमा पनि सबैभन्दा पहिला यो प्रेम भन्ने शब्द प्रकट भएको पनि बुझ्दैछ मर्कुस 1:11 यहाँ पनि पिताको पुत्रप्रतिको उहाँको अद्भुत प्रेमलाई चाहिँ पहिलो पटक यहाँ मर्कुसको सुसमाचारमा पाउँछौँ 1:11 अनि स्वर्गबाट एउटा आवाज आयो तिमी मेरा प्रिय पुत्र हो जससँग म अत्यन्तै प्रसन्न छु त्यसपछि लुकामा पनि हेरौँ लुका 3:22 लुका 3:22 पढ्छौँ र पवित्र आत्मा शारीरिक रूपमा ढुकुर जस्तै उहाँमाथि उत्रनु भयो र स्वर्गबाट एउटा आवाज आयो जसले भन्यो तिमी मेरा प्रिय पुत्र हो तिमीसँग म अत्यन्तै प्रसन्न छु अब याद गर्नुपर्छ यो चारवटा सुसमाचारमा चाहिँ मत्ती मर्कुस लुका एक ठाउँमा छ भने यूहन्ना अलिकति विशेष छ भन्नाले चाहिँ यूहन्नामा चाहिँ विशेष गरी प्रभु येशूलाई परमेश्वरको पुत्र भनेर चाहिँ जोड दिएको छ र युहन्नाको सुसमाचारमा चाहिँ धेरै जोड चाहिँ परमेश्वरको प्रेमलाई पनि दिएको छ। त्यसैले युहन्ना प्रेरितलाई चाहिँ ऊ चाहिँ प्रेमको प्रेरित पनि भनेको छ। अनि अब यहाँ चाहिँ हामीले पाउँछौँ कि परमेश्वरको वचनको रचना कति अद्भुत छ, किनभने जब हामी युहन्नाको सुसमाचार जहाँ चाहिँ पुत्र परमेश्वरको पुत्रको विषयमा विशेष केन्द्रित भएको सुसमाचारमा आउँछौँ, जुन सुसमाचारमा चाहिँ परमेश्वरको प्रेमलाई चाहिँ विशेष त्यहाँ उल्लेख भएको छ, जोड दिएको छ, त्यहाँ चाहिँ सबभन्दा पहिलो पद प्रेम खोज्दाखेरि कहाँ पाउँछ? जब त्यहाँ पल्टाउँछौँ हामीलाई चाहिँ धेरै लाग्छ, त्यो चाहिँ हो युहन्ना 3:16, जहाँ चाहिँ फरक छ। यहाँ पढ्छौँ, पिताले पुत्रलाई प्रेम गर्नुभएको यहाँ पाउँदैन, तर यहाँ चाहिँ पढ्छौँ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, संसारलाई जुन पिताले आफ्नो पुत्रलाई अनन्तदेखि प्रेम गर्नुहुन्छ। युहन्ना 3 आएर चाहिँ युहन्नाको सुसमाचारमा चाहिँ त्यो प्रेम उहाँले चाहिँ अब संसारलाई गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्। पावलले पनि दुई पटक कम्तीमा उहाँको प्रिय भनेको छ प्रभु येशूलाई, कलसीको 13 उहाँको प्रिय पुत्र भनेको छ, त्यहाँ एफसीएको 16 चाहिँ उहाँको प्रिय भनेको छ। अब त्यसैले हामी के देख्छौँ त्यसो भए हाम्रो अध्ययनमा जब उत्पत्ति 22 हामी आउँछौँ, यहाँ के पाउँछौँ भने परमेश्वरले चाहिँ अब्राहमको प्रेमलाई अब जाँच्दै हुन्छ। यो के को जाँच रहेछ? अब्राहमको प्रेमको जाँच। सबैभन्दा ठुलो के हो? पहिलो कोरिन्थी 13 अध्यायमा भनेको छ सबैभन्दा ठुलो कुरा चाहिँ प्रेम हो भनेको छ। यदि हामी कसैलाई सबै कुरा दिएर पनि हामीले प्रेम चाहिँ दिँदैनौँ भने हामीले केही पनि दिएको छैन। यदि हामीले केही पनि दिन नसकेर पनि हामीले प्रेम दिन्छौँ भने चाहिँ हामीले सबै कुरा दिएका हुन्छौँ। अनि यहाँ चाहिँ त्यसैले प्रेम चाहिँ सबैभन्दा ठुलो बलिदान चाहिँ प्रेम हो, अनि सबैभन्दा ठुलो आज्ञा पनि प्रेम नै हो। मत्ती 22:37 पढ्नु त पढ्दैन, प्रभु येशूले जवाब दिनुभयो सबैभन्दा ठुलो आज्ञा कुन हो भन्दाखेरि उहाँले भन्नुभयो पुरानो नियमबाट उहाँले उद्धरण गर्दै, व्यवस्था 6:5 उहाँले उद्धरण गर्दै भन्नुभयो तिमीले आफ्नो सारा प्राणले आफ्नो सारा मनले आफ्नो सारा बलले परमेश्वरलाई प्रेम गर, यो नै सबैभन्दा ठुलो आज्ञा हो। पहिला चाहिँ अब्राहमले के प्रमाणित गर्नु परेको थियो भने कि अब्राहमले आफ्नो बुवालाई भन्दा परमेश्वरलाई बढी प्रेम गर्छु भनेर प्रमाणित गर्नु परेको थियो। अब चाहिँ उसले म आफ्नो छोरालाई भन्दा म परमेश्वरलाई प्रेम गर्छु भनेर प्रमाणित गर्ने जाँच आयो। यहाँ हामी सिक्छौँ कि परमेश्वरले चाहिँ हामी उहाँलाई कतिको प्रेम गर्छौँ जाँच्नुहुन्छ। उहाँले चाहिँ कसरी यो जाँच्नुहुन्छ भने हामीलाई रोज्न दिएर हाम्रो प्रियहरू छन्, नाता गोताहरू छन्, अनि उनीहरू र परमेश्वरको बिचमा हामीले रोज्नुपर्ने बेला आउँछ, आउँदैन? आउँछ। अनि मत्ती 10:37 एकचोटि मसँग पल्टाउनुहोस् त, जति एकजना युवा हामी तल सङ्गति गर्दाखेरि आएका थियौँ अनि उसलाई हामीले सुसमाचार बाँड्दाखेरि उसलाई हामीले सोध्यौँ परमेश्वर ठुलो कि तपाईँको बुवामा ठुलो उसले भने मेरो बुवामा ठुलो अनि हामीले पदहरू देखायौँ उसलाई देखाउनु खोज्यौँ कि बुवामा पनि आखिरमा परमेश्वरले बनाउनु भएको अनि सब देखायो अनि उसले भने उसलाई सोध्यो परमेश्वर ठुलो कि बुवामा ठुलो उसले फेरि पनि भन्छ बुवामै ठुलो उसलाई सिकाउन सकेन सकिँदैन किनभने त्यही नै रोजिसक्यो उसले मत्ती 10:37 अनि मत्ती 10:37 जसले बाबु वा आमालाई मलाई भन्दा बेसी माया गर्छ त्यो मेरो योग्यको छैन अनि जसले छोरा वा छोरीलाई मलाई भन्दा बेसी माया गर्छ त्यो मेरो योग्यको छैन लुका 14 पठाउँ लुका 14 लुका 14:26 लुका 14:36 कोही मानिस म कहाँ आउँछ र आफ्ना बाबु आमा स्वास्नी छोराछोरीहरू दाजुभाइहरू र दिदीबहिनीहरूलाई र आफ्नै प्राणलाई पनि घृणा गर्दैन भने त्यो मेरो चेला हुन सक्दैन के हामी घृणा गर्नुपर्छ हाम्रो बुवा आमालाई हाम्रो छोराछोरीलाई के बाइबलले त्यो सिकाएको हो मसँगै पहिला अमेरिकामा पढ्ने एकजना व्यक्तिले चाहिँ त्यसरी नै प्रचार गरे ऊ झुटो शिक्षक हो उसले यो भन्यो बाइबलले कतिचोटि चाहिँ नराम्रो कुरा पनि सिकाउँछ बाइबलले त घृणा गर्न सिकाउँछ भनेर उसले चाहिँ यो पदलाई चाहिँ उसले प्रचार गरे त लेखेको थियो मैले पढेको थिएँ तर वास्तव होइन हामीलाई बुवामालाई घृणा गर भन्यो हामी तर के भनेको भने हामीले परमेश्वरलाई यति प्रेम गर्नुपर्छ कि तुलनामा चाहिँ बुवाआमालाई घृणा गरेको जस्तै छोराछोरीलाई घृणा गरेको जस्तै देखिन्छ मोरिया डाँडामा भएको यही नै हो अब्राहमले आफ्नो छोरालाई अति नै प्रेम गर्थ्यो तर उसले परमेश्वरले यति प्रेम गरे कि उसको छोरालाई घृणा गरेको जस्तै देखिन्छ हाम्रो सबैभन्दा नजिकको नाता गोताहरू चाहिँ हाम्रो मूर्ति बन्न सक्छ मूर्ति चाहिँ परमेश्वरको ठाउँ लिन खोज्ने कुरा व्यक्ति चिज हो अनि परमेश्वर चाहिँ प्रतिस्पर्धा चाहनुहुन्न तपाईँलाई थाहा छ त्यो है परमेश्वर चाहिँ कम्पिटिसन चाहनुहुन्न परमेश्वरलाई प्रेम गर्ने कि उहाँलाई बढी प्रेम गर्ने त्यस्तो खालको होइन परमेश्वरले भन्छ तिमीले मलाई नै सबभन्दा प्रेम गर्नुपर्छ परमेश्वरले बुवा दिनुहुन्छ आमा दिनुहुन्छ छोरा दिनुहुन्छ छोरी दिनुहुन्छ श्रीमान दिनुहुन्छ श्रीमती दिनुहुन्छ अनेक दिनुहुन्छ तर कसैले पनि परमेश्वरको ठाउँ लिन मिल्दैन हुँदैन जब हामी परमेश्वरलाई पहिलो स्थान दिन्छौँ तब हामी मान्छेलाई अरूलाई नातागोतालाई सबभन्दा बढी प्रेम गर्न सक्छौँ भन्न थाहा थियो त्यो जब परमेश्वरलाई हामी पहिलो प्रेम गर्छौँ हामी अरूलाई सबभन्दा प्रेम गर्न सक्छौँ नत्र भने त्यो परमेश्वरलाई पहिलो स्थान नदिएको प्रेम चाहिँ स्वार्थी प्रेम हो त्यो चाहिँ प्रेमै होइन त्यहाँ चाहिँ परमेश्वर केन्द्रमा छैन प्रेम परमेश्वरबाटको कुरा परमेश्वर प्रेम हुनुहुन्छ पहिलो योजना 4:8 उहाँभन्दा बाहिर प्रेमै छैन जब हामी परमेश्वरलाई पहिलो स्थान र पहिलो प्रेम दिन्छौँ उहाँको अरू उहाँले दिनुभएको आशिषहरू, हाम्रो पारिवारिक आशिषहरू, हाम्रो आर्जन गरेको सम्पत्तिको आशिषहरू, हामीले सुन्न सक्ने सुन्दर सङ्गीतहरूको आशिषहरू, अनि यी सबै चाहिँ अब हामीले ठिकसँग हामीले त्यसलाई प्रयोग गर्न सक्छौँ। चाहे सुन्दरता, चाहे ज्ञान, चाहे खानेकुरा समेत, यदि परमेश्वरलाई हामीले पहिलो प्रेम गर्छ भने यी सबै कुराहरू पवित्र हुन्छ, नत्र भने मूर्ति हुन्छ, अनि त्यसले हामीलाई चाहिँ मार्छ। अनि परमेश्वरले अब्राहमलाई चाहिँ यहाँ त्यस्तो खालको प्रेम हुन नदिनबाट एउटा अपरेसन जस्तै गर्ने हुन्छ। अब फर्केर जाउँ, जास भन्ने शब्द हिब्रूमा चाहिँ सुमेर त्यसलाई परीक्षण गर्नु भन्ने शब्द हो। सुमेर, नाकले सुमेर परीक्षण गर्नु, जाँच्न। अनि यो शब्द चाहिँ प्रयोग भएको छ पहिलो राजा 10 अध्यायमा। एकचोटि मसँग पढाउनुहोस् त, पहिलो राजा 10 अध्यायमा, जब यमनको रानी अर्थात् प्राचीन सेबा भन्ने त्यो साउदी अरेबियाको दक्षिण भागको त्यो देशको रानी चाहिँ सुलेमानलाई जाँच्न आए, पहिलो राजा 1-9 एकचोटि पढिदिन्छु। अनि जब सेबाकी रानीले परमप्रभुको नामको विषयमा सुलेमानको कीर्ति सुनिन्, तब तिनी जटिल जटिल प्रश्नहरूले उनलाई जाँच्न आए। अनि 6 अनि तिनले राजालाई भनिन्, सबै कुरा देखिसकेपछि, सबै कुरा सुनिसकेपछि चकित पर्छ। उसले भन्छ, तपाईँका काम कुराहरू र तपाईँको बुद्धिको विषयमा मैले आफ्नो देशमा जुन चर्चा सुनेकी थिएँ त्यो सत्य रहेछ। मैले जाँचेँ, मैले पत्ता लगाएँ, सत्य रहेछ। उसले भन्छ, अनि 8 के अरे मा पनि ती कुराहरू छन्। तर यहाँ किन सेबाको रानीले सुलेमानलाई जाँचिन्? उसले सुनेको कुरा साँचो हो कि होइन भनेर। अनि जाँच्दाखेरि सुलेमान पास भयो, यति पास भयो कि अब उसले मैले सुनेको भन्दा पनि अझ बुद्धिमान रहेछ तपाईँ भन्छ। अनि याद गर्नुहोस्, सेबाको रानीले चाहिँ कस्तो खालको प्रश्नहरू सोधेको थियो सुलेमानलाई? 1 अनुसार जटिल जटिल प्रश्नहरू, पनि गाह्रो गाह्रो प्रश्नहरू। त्यस्तै अब्राहमको प्रेम पनि परमेश्वरले जटिल तरिकाले जाँच्नुभयो, गाह्रो तरिकाले जाँच्नुभयो, गाह्रो जाँच दिनुभयो। जसरी सेबाको रानीले चाहिँ सुलेमानको बुद्धि चाहिँ जटिल जटिल गाह्रो गाह्रो प्रश्न सोधेर जाँचेको, परमेश्वरले अब्राहमको प्रेम र आज्ञा पालनलाई कसरी जाँच्नुभयो भने एकदम गाह्रो आज्ञा दिएर, सजिलो आज्ञा होइन, छोरालाई गएर होम बलि चढाऊ, गाह्रो आज्ञा दिएर अनि अब्राहम पास भयो। त्यो चाहिँ हामी अर्को क्लासमा हेर्नेछौँ। अनि हिँडा हामीले हेऱ्यौँ कि परमेश्वरले जाँच्नुहुन्छ, अनि सानो सानो जाँच हुँदै तपाईँ चाहिँ ठुलो जाँचको लागि तयारी हुनुहोस्। अहिले घरमा बुवामाको आज्ञा पालन गर्न सिकौँ, अहिले हामी एकअर्का अधीनमा बस्न सिकौँ, अहिले हामी एकअर्कालाई प्रेम गर्न सिकौँ, कहिले चाहिँ हामीलाई चाहिँ सानो तिनो परीक्षा आउँदाखेरि चाहिँ हामी नलडौँ, शारीरिक नहुँदै जस्तो नहुँ, हामी पास हुँदैछौँ। अनि हामीलाई चाहिँ परमेश्वरले अझ जटिल कुराहरूमा पनि हामीलाई सफलता दिन सक्नुहुन्छ, उहाँको महिमाको लागि हुनेछ, उहाँको देशी कुरा हुनेछ। छोटो प्रार्थना गरौँ।